तपाईं एसपीएस नेपालीको साथमा हुनुहुन्छ।
र श्रोतावृन्द, अब भने नेपालतिर लागौँ, होइन त कृष्णजी? अघि मैले कार्यक्रमको सुरुवातमा भने चाहिँ अब खेलकुदको विषयवस्तु छ है। आज चाहिँ अब कुकुरलाई खेलकुदमा इच्छा छ, तपाईँको लागि यो कुराकानी चाहिँ रमाइलो पनि हुनसक्छ। यो चाहिँ रहेको छ हालै जुन 23 सम्पन्न भएको अन्तर्राष्ट्रिय ओलम्पिक दिवस सम्बन्धी। देबु थापा नेपाली खेलकुदकी यस्तो पात्र हुन् जसले चाहिँ खेलाडी र प्रशिक्षक दुवैका रूपमा नेपाललाई पदक दिलाउन सफल रहेकी छिन्। जुडो खेलाडी थापाले सन् 2008 सम्पन्न बेजिङ ओलम्पिकमा खेलाडीका रूपमा सहभागी भएकी थिइन् भने प्रशिक्षकको रूपमा ओलम्पिकको अनुभव बटुल्ने अवसर पनि पाएकी छिन्। र यही साता चाहिँ सोमबार जुन 23 परेको अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको सन्दर्भमा नेपाल संवाददाता प्रतीक्षा दुलालले थापासँग उनको खेल जीवनका अनुभव र भावी योजनाबारे गर्नुभएको कुराकानी सुनौ अबको प्रस्तुतिमा। हामी तपाईहरूलाई जानकारी गराउन चाहन्छौ कि यस कुराकानीका केही अंशमा व्यक्त गरिएका विवरणहरूले केही श्रोताहरूलाई विचलित पार्न सक्छन्।
देवीजी, अहिले केमा व्यस्त हुनुहुन्छ?
अब रिटायर भइसकेपछि म चाहिँ अहिले एमएससीहरूमा नि जुडो खेलाउने गरिरहेको छु। बिहान 4 गएर भैँसीबाडी खेलाउन जान्छु, अनि त्यसपछि दिउँसो फेरि क्लासहरू हुन्छ, खेलाइरहेको छु जुडो। मलाई जुडोले झकझकाइरहेको छ।
जुडोको ओलम्पियन खेलाडी त हुने, तर जुडोसँगै पछिल्लो समय चाहिँ यहाँ चाहिँ फाइट ब्याकमा पनि लाग्नु भएको छ, यसमा चाहिँ कसरी जोड दिनुभयो?
यो हाम्रो साना भाइ बहिनीहरूलाई चाहिँ एउटा यो कुलतबाट एउटा आफ्नो चाहिँ नराम्रो कुराहरूबाट चाहिँ वञ्चित नहुन् भन्ने हिसाबले चाहिँ हामी सेल्फ डिफेन्स आत्मसुरक्षा हुनुपर्छ भन्ने हिसाबले चाहिँ मैले ठिक छ म समय दिन्छु भनेपछि मैले विभिन्न स्कुलहरूमा सिकाउन गएँ। सिकाउन जाँदा त्यसमा एकदम पोजिटिभ कुराहरू आयो। विभिन्न स्कुलहरूमा तपाईँको कर्णाली अञ्चलतिर भयो, सुदूरपश्चिमतिर भयो, म नेपालगञ्ज, विराटनगर सबै ठाउँमा मैले स्कुलहरूमा मैले यही सेल्फ डिफेन्स गराउन म पुगेका थिएँ। जुडो मात्रै खेलेर हुँदैन, मैले पनि बालिकाहरूलाई चाहिँ लाई मैले एउटा केही सुरक्षा गर्नुपर्छ है भन्ने मेरोमा पनि अनुभूति भएर मैले अहिले त्यही सेयर गर्दैछु।
जुम्लामा जन्मिएर सिधै जुडो पनि खेलेको होइन, यात्रा सहज थिएन, अलिकति यो ओलम्पिकसम्म पुगेको यात्रा चाहिँ अलिकति बताइदिनुहुन्छ कि?
जन्म चाहिँ कर्णाली अञ्चल जुम्लामा हो। क्षेत्रीय गेम खेल्दाखेरि चाहिँ मैले त्यहाँ जस नेसनल टिमको कुनै न कुनै प्लेयरलाई मैले टपेको हुनाले चाहिँ अनि पुलिस विभागमा ए तिमी जागिरी खानुपर्छ भने मलाई च्याप्प समातेर पुलिसमा भित्र लगियो। त्यही 14 उमेर थिएँ।
त्यतिसम्म जुडो खेल्ने त सुरु भएको थिएन,
त्यतिखेर जुडो भन्ने पनि थाहा छैन मलाई होइन। बिरबार राणा गुरु भन्ने चाहिँ अनि उमा गुरुले चाहिँ मेरो नाडी थामेर तिम्रो नाडी त्यस्तो ठुलो छ, तिमी जुडोमा खेल्यो भने मेडल ल्याउँछौ, तिमी जुडोमा बस्नुपर्छ भन्नुभयो। अनि म यो जुडो सुडो मलाई थाहा छैन के हो जुडो सुडो भन्ने मलाई त्यस्तो लाग्यो। 3-4 दिनमै मेरो लेटर आयो क्या तिमी जुडोमा तालिममा इन्ट्री हुने भनेर। खेलेको 17 मैले फिलिपिन्सले राखेको कुत्ला गेम भन्ने नेपालमा थियो कबड्ड हलमा गोल्ड मेडल ल्याएको थिएँ त्यतिखेर। अनि त्यसपछि मेरो चाहिँ गन्तव्य चाहिँ मेरो कहिले पनि म हारेको अवस्था भएन मेरो चाहिँ।
अन्तर्राष्ट्रिय खेलको कुरा गर्दाखेरि चाहिँ दक्षिण एसियाली खेलकुदको पनि कुरा गर्नुपर्छ, थुप्रै पदक लिएर आउनु भएको छ होइन, र त्यसमा पनि 11 साफ चाहिँ अलिक विशेषै थियो जस्तो लाग्छ।
फर्स्ट त म नेपालमै राखेको 8 साफ गेम थियो, त्यतिखेर म त भर्खरको पनि थिएँ, एकदम फास्ट थियो गेम। हाम्रै गेम चाहिँ नेपालमै हुँदैछ, जुडो राखिएन, सबैभन्दा दुःख लागेको मलाई त्यहाँ हो। त्यसपछि पाकिस्तानको गेममा पनि राखेन, 10 चाहिँ मैले चाहिँ श्रीलङ्कामा खेल्न पुगेको हो, इन्डियासँग फाइनलमा मैले हारे हो कि होइन। छोरी 3 थियो त्यतिखेर, मेरो छोरीको लागि हो त्यो मेडल। यो 11 साफ गेम बङ्गलादेशमा त्यो लिभबाट चढिसकेपछि त ढोका लाग्यो। अब वेट बेसी भइदिएको भए नि सायद त्यहाँ ढोका लाग्दैन नि त होइन, ढोका लाग्यो झड्याएको गर्दा बित्तिकै त हामी त त्यसपछि त इनारमा बाल्टी कसरी खस्छ त्यस्तो तरिकाले तलको लिभ चुट्यो भन्ने भयो हामीलाई, मलाई याद छैन। हस्पिटल लगेपछि बेडमा त मेरो हात पनि यसरी झुन्ड्याइदिइरहेछ, घाँटीमा ग्लोभ्स जस्तो लगाइदिइरहेछ, खुट्टा यस्तो सेतो ग्लोभ्स लगाएर पुरा टास दिइरहेछ, त्यसै दिइरहेछ, मेरो बडी नै चल्दैन। अनि एउटा हाम्रो चाहिँ सरिता चाहिँ मिडियाकर्मी छ होइन, ऊ चाहिँ यस्तो तरिकाले आयो कि त्यो सिसाबाट चाहिँ कसैले नै आउन दिएको थिएन त्यहाँ चाहिँ, सायद त्यो माउलै त्यही भएर होला। उसले मलाई बेडमा इन्टरभ्यू लिएको थियो क्या, उसले झन्डा यस्तो राख्यो होइन, दिदी तपाईँ ठुलो लक्कीले पास्नुभयो दिदी भन्नु। त्यो झन्डा देखेँ नि मैले मेरो बेडमा गाडेको झन्डा, म जसरी भन्थे उठ्नुपर्छ भन्ने भयो, तर मनले त उड्नुपर्छ भने तर बडी त उड्दैन। अनि त्यसपछि डक्टरले आएर मैले तिम्रो भिजन पनि हेरेँ, भिडियो पनि हेरेँ, तर तिमी चाहिँ गेम खेल्नुपर्छ भन्नु। तर घाँटी यसरी चलाउँदा नि हुँदैन, मेरो यहाँ ब्युटी फोन पनि गइसकेको छ, करङ पनि फ्र्याक्चर भएर छ, अनि मेरो यो निदेखि माथिको तिग्रामा चाहिँ मेरो मासु पुरै टेयर भएको रहेछ, फुटेको रहेछ, बाहिर छाला जस्तो मात्रै, त्यो टेपिङ टेपिङ गरेर थियो, एङ्गल गइसकेको रहेछ होइन, फ्र्याक्चर भएर छ, त्यहाँ पनि टेपिङ रहेछ, सोइलिङ छ, निलै छ क्या पुरा, बाहिर रगत चुहिन मात्रै बाँकी छ होइन। अनि त्यो टाइसी ड्रमा मेरो फेरि क्या अनलक्की इन्डियासँग पऱ्यो क्या सुरुमै, तर खेलेँ मैले, त्यत्रो इन्जुरीको पार्टमा मेरो हात पुरै बाउडिसक्यो, म त म्याटमा त केही नदेखिसकेको क्या, पुरै कालै के, अब मलाई पिसाब पनि आइसक्यो, तपाईँको बमेट औला से। इन्डियासँग मैले 3:45 खेलेको थिएँ, इन्डियाले बिस्तारै मेरो खुट्टामा स्लाइड हान्दाखेरि मेरो इन्जुरी खुट्टामा लाग्यो, म हिप टेक्न पुगेपछि स्कोर एउटा सानो आएछ, उसले जित्यो। त्यसपछि नेक्स्ट फाइट मेरो चाहिँ अफगानिस्तान र श्रीलङ्कासँग थियो, अफगानिस्तानसँग मैले 3 खेलेँ, त्यतिखेर मैले कसरी खेलेँ होला, आइएम सक, त्यही राइट खुट्टा ड्यामेज छ, राइट ह्यान्ड ड्यामेज छ, सब ड्यामेज छ, तर म राइट पार्ट नै टेक्निक लगाएर उसँग मैले नियाजा टेक्निक च्यापेर मैले जितेको थिएँ होइन। त्यतिखेर जित्दाखेरि मेरो सारा संसार मैले ओलम्पिकको मेडल ल्याएँ सरी नै जस्तो लागेको थियो, नेक्स्ट श्रीलङ्कासँग खेल्नु थियो, श्रीलङ्कासँग मैले त त्यही 1 मैले खेलेको थिएँ भने त्यतिखेर मेरो शरीरमा सायद गडले मलाई चाहिँ सपोर्ट गरेको जस्तो, त्यो मेडल मैले ओलम्पिकको मेडल ल्याएँ सरी नै थियो।
हुन्छ नि खेलाडी हुँदाखेरिको चाहिँ एउटा अनुभव छ, एउटा उचाइ छ, त्यसपछि प्रशिक्षणमा लाग्नुभयो, प्रशिक्षणमा पनि त्यस्तै राम्रो चाहिँ नतिजाहरू आएका छन् होइन।
फुपू लामु खत्री भन्ने मलाई दिनुभयो होइन, ट्रेनिङ गराऊ, अब ओलम्पिक पनि उसैलाई हो, साफ गेम पनि उसैलाई भनेपछि, अनि मैले उसलाई ट्रेनिङ गराउँदै गएँ नेपाल पुलिसमा, ट्रेनिङ गराएको 2.5 महिनामा हङकङ गएको थियौँ हामी, हङकङमा गेम खेलाउँदाखेरि त्यही ओलम्पिकको क्वालिफाइड राउन्ड जस्तै थियो, त्यहाँ चाहिँ मैले फुपूलाई खेलाएँ, त्यहाँ मेडल ल्याए, 2nd ल्यायो, त्यहीँबाट हामी फेरि मकाउ जानु थियो 7 दिनपछि, मकाउमा गएँ, 3rd मेडल दिलायो, त्यहीँबाट क्वालिफाइड भयो ऊ चाहिँ होइन, रियो ओलम्पिकको लागि मै नै कोच थिएँ। त्यहाँ जाँदाखेरि अब हाम्रो ओलम्पिकमा मै सोमले चाहिँ 35 मात्रै खेलेको थिएँ, किनभने हामी बाहिर ट्रेनिङ गर्ने अवसरै पाएको थिएन होइन, उसलाई जसरी पनि फुल टाइम टिकाउने मेरो चाहिँ एम थियो, ड्रमा चाहिँ लास्टमा 4 फुल टाइम खेलेर उसले हार्यो होइन, त्यही 2-3 बाँकी थियो, अनि म खुसी एकदम ह्याप्पी, ओलम्पिकमा गएर पनि एउटा कोच भएर गइसकेपछि आफ्नो स्टुडेन्टले त्यहाँसम्म एउटा सफर राम्रो गरिदियो भने बाबामालाई कति खुसी हुन्छ होइन, प्लिज केही गर्न नसक्ने एउटा नेपाली ओलम्पियनहरूले यहाँसम्म योगदान दिएको छ भनेर बुझिदिने कोसिस गरिदिनुहोस्, मेरो त्यही आग्रह छ, र अहिले पनि म स्टिल कोचैमै छु, र मेरो जिन्दगी अब यही स्पोर्टमै नै सकिन्छ होला जस्तो लाग्छ।
श्रोताहरू, यो कुराकानी जारी रहनेछ पडकास्टमा यो छोटो विश्रामपछि।
उत्कृष्ट खेलाडी जीवन बिताउनु भयो, प्रशिक्षकको भूमिका पनि राम्रो निभाइरहनु भएको छ होइन, के छ योजना अथवा लक्ष्य, अझै केही छ
नि? रेफ्री मैले 2014 चाहिँ थाइल्यान्डमा थियो, कन्ट्रेक्टर रेफ्रीको सेमिनारमा मैले भाग लिएको थिएँ, यो चाहिँ एसियाभरिको लागि भयो होइन, अब हामीले इन्टरनेसनल गर्नलाई, ओलम्पिक एसियनलाई गर्नलाई त हामी फेरि इन्टरनेसनलको रेफ्री ल्याउनु पर्छ।
SBS नेपाली, SBS साउथ एसियनमा।
र श्रोताहरू, अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको सन्दर्भमा नेपाल संवाददाता प्रतीक्षा दुलालले जुडो खेलाडी तथा प्रशिक्षक देवु थापासँग गर्नुभएको यो कुराकानी सुनिहाल्नुभयो, र यो सँगै हामी तपाईँलाई जानकारी गराउन चाहन्छौं कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयंका हुन् र यी विचारहरूप्रति एसबीएसको समर्थन वा विरोध छैन। यसलाई पडकास्टको रूपमा सुन्न हाम्रो वेबसाइटमा जानुहोस्, ठेगाना हो sbs.com.au/nepali, वा अनलाइनमा एसबीएस नेपाली पडकास्ट भनेर खोज्नुहोस्।
यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ? एप्पल पोडकास्ट, गुगल पोडकास्ट, स्पोटिफाईमा हामीलाई खोज्नुहोस् वा तपाईँले पोडकास्ट सुन्ने अन्य सेवामा।